रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर सम्वाद घरको श्रृंखलामा म नवराज लम्साल। श्रोताहरू, दशैं बिदा सकिए लगत्तै सामाजिक र राजनीतिक गतिविधिहरूमा वृद्धि हुन थालेको छ। कार्यालयहरू खुलेसँगै सरकारी काम कारवाही पनि शुरू भएका छन्। दशैं अघि मात्र मन्त्री परिषदले पूर्णता पाएको थियो। सार्वजनिक विदा सकिए लगत्तै मन्त्रालयहरूको कार्य सम्पादन पनि बढ़न थालेको बताइएको छ। केही मन्त्रीज्यूहरू हिजैदेखि निकै सक्रिय हुन थाल्नुभएको छ। विभिन्न कार्यक्रमहरूमा सरिक पनि हुनुभएको छ। र यसैबीच नेकपा एकीकृत समाजवादीले 335 सदस्यीय केन्द्रीय कमिटिलाई पूर्णता दिएको छ। अध्यक्ष माधव कुमार नेपालले हालै जारी गर्नुभएको अन्तर पार्टी निर्देशन अपानीमा स्थायी कमिटि र पोलिट ब्यूरोका साथै केन्द्रीय कमिटी विस्तार गरी कार्य विभाजन तोकिएको छ र एकीकृत समाजवादीमा वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत दिएको छ। साथै उहाँ विदेश विभाग प्रमुखको जिम्मेवारीमा समेत हुनुहुन्छ। लामो समय स्वास्थ्य लाभ गरेर फर्किनु भएर चाडपर्व मनाइसक्नुभएपछि निकै स्वस्थ तन्दुरूस्त देखिनुभएका नेता आज हामीसँग अन्तर सम्वादमा अतिथि हुनुहुन्छ, पाहुना हुनुहुन्छ झलनाथ खनालज्यू। हेलो।
हेलो
हजुर, नमस्कार। हजुर
नमस्कार।
रेडियो नेपालमा यहाँलाई हार्दिक स्वागत छ।
धन्यवाद।
स्वास्थ्यबाटै सुरु गरौं। अहिले स्वास्थ्य अवस्था निकै राम्रो छ भनेर खबरहरू त आएका छन्, तर धेरै समयपछि, लामो समयपछि रेडियो नेपालमा हामी संवाद गर्दैछौ। पछिल्लो चरणमा यहाँको स्वास्थ्य स्थिति कस्तो छ?
हो, आज पहिलो पटक 4-5 महिनापछि भन्नुपर्छ, झन्डै 6 महिना पनि भयो कि क्या हो रेडियो नेपालसँग साक्षात्कार नभएको त।
हजुर,
यो बीचमा अब म निकै लामै समयसम्म बिमारी भएँ। अब एपोलोमा गएर उपचार पनि गरेँ। अब यो उपचार पछि खास गरिकन यति बेला मेरो स्वास्थ्य धेरै राम्रो भएको छ। मैले चाहिँ एउटा नयाँ जीवन प्राप्त गरेको महसुस गरेको छु। अब केही समय डक्टरको सल्लाह अनुसार नै म अलिकति आइसोलेसनमा बस्छु, त्यसपछि म चाहिँ नि बाहिर निस्कन्छु, देशका पूर्व पश्चिम सबैतिर जान्छु।
हजुर, पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू जो नेकपा एकीकृत समाजवादीका सम्मानित नेता हुनुहुन्छ, तपाईँलाई यो स्वास्थ्य लाभ गरेर फर्किनु भएकोमा सबै नेपालीहरूको तर्फबाट हार्दिक बधाई पनि छ, अझ थप सुस्वास्थ्यका लागि। र भर्खर यहाँले भन्नुभएको जस्तो मेची महाकाली दौडेर जनताको सुख दुःखमा सँगै हिँड्नका निम्ति अझ उत्प्रेरणा मिलोस् हामी कामना पनि गर्छौं। र अब भर्खरै नेकपा एकीकृत समाजवादीले 335 सदस्यीय केन्द्रीय कमिटिलाई पनि पूर्णता दिएको छ अनि यहाँलाई सम्मानित नेता भनेर भनेको छ। अब यहाँले पनि म मेची महाकाली डुल्छु भनेर भन्नुभयो। अब तपाईँहरूको नयाँ पार्टी कसरी अघि बढ्छ?
अब यो नयाँ पार्टी नेकपा एकीकृत समाजवादी नेपाली समाजमा उदीयमान भएको एउटा नितान्त नयाँ पार्टी हो। तर नयाँ पार्टी पार्टीको रूपमा भए पनि यसले बोकेका जुन कार्यदिशा छन्, नीति छन्, सिद्धान्त छन्, कार्यशैली छ, यो चाहिँ कमरेड पुष्पलालको नेतृत्वमा जति बेला 6 सालमा कम्युनिस्ट पार्टी बन्यो त्यस बेलादेखिका सम्पूर्ण विरासतहरू, असल परम्पराहरू, असल कार्यदिशा नीति सिद्धान्तहरू र चाहिँ हामीले ओल्ड नेसन बनायौँ, नेकपा माले बनायौँ, नेकपा एमाले बनायौँ, तिनीहरू मार्फत विकास गरेका जुन सही कार्यदिशा नीति र सिद्धान्तहरू हुन् त्यसको सच्चा उत्तराधिकारको रूपमा अहिले यो नेकपा एकीकृत समाजवादी पार्टी निर्माण भएको छ र यसले सिङ्गो कम्युनिस्ट आन्दोलनलाई बिल्कुलै नयाँ धरातलबाट पुनर्गठन गर्ने, एकताबद्ध गर्ने र अग्रगतितर्फ अगाडि बढाउने अत्यन्त ठूलो अभिधारा लिएर अगाडि बढ्दैछ।
अब यो यहाँले भन्नुभयो जस्तो त्यो सिद्धान्तको विरासत यहाँहरूसँग छ भन्ने कुरा त पुष्टि पनि गर्नु पर्ला, जनतालाई कन्भिन्स भन्छन् नि, उहाँहरूलाई आश्वस्त पनि पार्न पर्ला, त्यो चाहिँ कसरी गर्नुहुन्छ त?
अब हामीले यसलाई पुष्टि गर्नको लागि नेपाली समाजमा जुन ढंगले यो विगत 72 वर्षका परिवर्तनहरू भए त्यो परिवर्तनको सठिक मूल्याङ्कन हामीले गर्न सक्नुपर्छ र त्यो मूल्याङ्कन गर्ने दायित्व अहिले हाम्रो पार्टीमा छ। हामीले 58 वर्ष लगाएर यो देशमा जनवादी क्रान्ति सम्पन्न गर्यौं। 62-63मा नेपालमा जनवादी क्रान्ति सम्पन्न भयो। त्यसपछि 10 वर्ष लगाएर हामीले त्यो क्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्यौं र अब नेपाल चाहिँ नि संविधानले भने बमोजिम नै भन्ने हो भने पनि अब समाजवादको दिशातर्फ अगाडि बढ्नु अनिवार्य छ। हामीले जनवादी क्रान्तिको युग सम्पन्न गरेर अब समाजवादी क्रान्ति र निर्माणको युगमा प्रवेश गरेका छौं। तदनुरूप नेपाली समाजको चरित्रको बारेमा हामीले विश्लेषण गर्नुपर्छ, आजका सकारात्मक र नकारात्मक शक्तिहरूको विश्लेषण गर्नुपर्छ र हाम्रो कार्यदिशालाई हामीले अगाडि सार्नुपर्छ। हाम्रो पार्टीका कार्यदिशा नीति सिद्धान्तहरू अब समाजवाद निर्माण गर्नको लागि कस्ता हुन्छन् त त्यो बारेमा हामी अगाडि सार्दैछौँ। हाम्रा अहिलेका दस्तावेजहरूले, हाम्रा अपानीहरूले, हाम्रा विश्लेषणहरूले ती कुराहरूलाई अगाडि सार्दैछन्। त्यसकारणले यी कुराहरू मार्फत हाम्रो पार्टी नै वास्तवमा सबभन्दा अग्रगामी पार्टी हो भन्ने कुरा चाहिँ पुष्टि हुन्छ।
दुईटा महत्वपूर्ण कुरा भन्नुभयो, एउटा 72 वर्षको यो यात्रा, कम्युनिष्ट आन्दोलनको, लोकतान्त्रिक आन्दोलनको यात्राको मूल्याङ्कन गर्नुपर्छ पनि भन्नुभयो, एउटा सकारात्मक र नकारात्मक प्रवृत्तिहरूको पनि मूल्याङ्कन गर्नुपर्छ भन्नुभयो, र कतिपय कोणबाट चाहिँ यो 62-63 आन्दोलन पछिको कालखण्डको जुन अपेक्षा जनताले गरेका थिए त्यो खालको अपेक्षा पूरा भएन, त्यसको पनि मूल्याङ्कन हुनुपर्छ भन्न पनि थालेका छन्। यो 3-4 कुरालाई कसरी संश्लेषित गर्नुहुन्छ?
अब मुख्य कुरा हामीले 62-63 जनक्रान्ति मार्फत अभूतपूर्व उपलब्धिहरू हासिल गरेका हौ। हामीले सामन्तवादलाई उन्मूलन गर्यौं, नेपाली समाजलाई लोकतान्त्रिक गणतन्त्रको स्तरमा उठायौं, सम्पूर्ण कुराहरूमा समानता स्थापना गर्यौं, चाहे लैङ्गिक समानता भन्नुहोस्, चाहे अन्य समानता भन्नुहोस्, जातीय समानता, भाषिक समानता, सांस्कृतिक समानता, भौगोलिक समानता आदि कुरा हामीले स्थापित गर्यौं। वर्गीय समानता चाहिँ स्थापित गर्न अझै सकेका छैनौँ। वर्गीय समानता स्थापना गर्नको लागि चाहिँ समाजवाद बिना अन्तबाट सकिँदैन। यसो हुनाले हामी जनवादी क्रान्ति सम्पन्न गरेर जो हामीले संविधान समेत निर्माण गऱ्यौँ यी हाम्रा अत्यन्त ठुला उपलब्धि हुन् र पहिलो निर्वाचन जो सम्पन्न भयो पहिलो निर्वाचनमा नेकपा एमाले र माओवादी पार्टीले 2/3 बहुमत समेत प्राप्त गर्यौं। त्यो 2/3 बहुमत पनि अत्यन्त र ठुलो र असाधारण उपलब्धि थियो। तर हाम्रो पार्टीको तत्कालीन नेता कमरेड केपी ओलीको भस्मासुरे तालले र उहाँका गलत अवसरवादी नीतिहरूले, अहंकारवादी नीतिहरूले, गुठवादी नीतिहरूले गर्दाखेरि ती सारा जो उपलब्धिहरू थिए ती उपलब्धिहरू अहिले हेर्दा हेर्दै त्यो चाहिँ खरानी हुँदै गएका छन्, समाप्त हुँदै गएका छन्। र हामीले प्रदेशमा पनि प्रदेशका 7 प्रदेशमध्ये 6 प्रदेशमा जुन उपलब्धि हासिल गरेका थियौँ त्यो उपलब्धिहरू पनि हेर्दा हेर्दै विभाजित र विखण्डित हुने अवस्थामा पुगेको छ। यी सबै कुराहरू भनेको केपी ओलीको नेतृत्वमा अथवा नेकपा एमालेको नेतृत्वदायी गुठमा पैदा भएको दक्षिणपन्थी अवसरवाद, गुठवाद, अहंकारवाद, व्यक्तिवाद र विसर्जनवादको परिणाम हो। त्यस कारणले हामी जुन खालको अहिले मानिसहरूमा अलिकति एउटा निराशा जस्तो, खोइ त यत्रो क्रान्ति भएर पनि भएन, हाम्रो चाहिँ आर्थिक जीवनमा कुनै सुधार भएन, सांस्कृतिक जीवनमा सुधार भएन, सामाजिक जीवनमा सुधार भएन भन्ने जो जनगुनासो छ, यो जनगुनासोलाई राम्रो ढङ्गले सम्बोधन गर्न सक्ने एउटा विराट सम्भावना पैदा भएको थियो। त्यो सम्भावनालाई समेत केपी ओलीले ध्वस्त पारिदिनु हो। त्यसले गर्दाखेरि हामीले अलि नयाँ बाटो हिँड्नु पर्यो। अहिले एउटा गठबन्धनको बाटो हामी हेरिरहेका छौँ। यो गठबन्धनले कम्तीमा पनि लोकतन्त्रलाई जोगाउने, लोकतान्त्रिक मूल्य मान्यतालाई जोगाउने, संविधानलाई जोगाउने, लोकतान्त्रिक गणतन्त्रलाई जोगाउने र चाहिँ मुलुकलाई एउटा शान्तिपूर्ण र एउटा स्वस्थ दिशातर्फ अगाडि बढाउने काममा हामीले केही प्रारम्भिक कदमहरू चालेका छौँ। नयाँ सरकार बनेको छ, अब यो नयाँ सरकारले नयाँ ढङ्गले चाहिँ अगाडि बढ्नुपर्ने आवश्यकता छ। अहिले यस्तो ठुलो एउटा महामारीको बिच पनि हामी अगाडि बढ्दैछौँ र महामारीलाई नियन्त्रण गर्ने ठुलो दायित्व पनि यो सरकारका काममा छ र विकास निर्माणका कामहरूलाई पनि व्यवस्थित रूपले अगाडि बढाउने दायित्व यो सरकारको काममा छ र सुशासन दिने पनि दायित्व चाहिँ यो सरकारको काममा छ। सरकार भर्खर विस्तार भएको छ, त्यस कारणले आशा गरौँ अब बिस्तारी देश चाहिँ व्यवस्थातिर्फ अगाडि बढ्छ।
अहिले यहाँको यो विश्लेषण सुनिरहँदाखेरि यहाँले आफ्नो कुरा भनिरहनु हुँदाखेरि जस्तो नेकपा एमालेका कतिपय नेता र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली समेतले पनि त्यो झन्नै दुई तिहाईको सरकार र प्रदेशमा नि छवटा प्रदेशको प्रमुख भएको त्यो कम्युनिस्ट पार्टीले आर्जन गरेको सम्पत्ति ध्वस्त बनाउन र कांग्रेसलाई नेतृत्व दिनका निम्ति चाहिँ यहाँहरूले खेल्नुभयो, यहाँहरूको कारणले त्यो चिज गयो भनेर यहाँहरूमाथि प्रहार गरिरहनु भएको छ, त्यस दोष अलिअलि तपाईँहरूलाई पनि छ कि?
बिल्कुलै होइन। यो पार्टीमा जस्तो तपाईँले देख्नुभयो, राष्ट्रव्यापी रूपमा हामीले एउटा विशाल र विराट उपलब्धि हासिल गरेका थियौँ निर्वाचन मार्फत। यी कुराहरू बिस्तारी समाप्त हुँदै गए। कारण के हो भन्दा केपी ओलीको निरङ्कुशतावाद, उहाँको दक्षिणपन्थी अवसरवाद, अहङ्कारवाद र गुटवादको कारणले, अरू केही कारणले होइन। यस्तै हामीले सङ्घीय संसदमा दुई तिहाई बहुमत ल्यायौँ। त्यो दुई तिहाई बहुमत भनेको राष्ट्रिय जनमतको एउटा अत्यन्त ठुलो अभिव्यक्ति हो नि। त्यो जनमतलाई बचाएर देशलाई अग्रगामी दिशातर्फ अगाडि बढाउन जे पनि गर्न सकिन्थ्यो, जस्ता नीति, जस्ता कार्यक्रम, जस्ता ऐन, जस्ता कानुन बनाउन सकिन्थ्यो। त्यसमा कसैले बाधा दिने गरेको थिएन केपी ओलीलाई, तर उहाँले केही पनि गर्न सक्नु भएन। नितान्त त्यो दुई तिहाई बहुमतलाई समेत उहाँले पटक पटक त्यो संसदलाई निमोठेर, संसदलाई ध्वस्त पार्ने काम गरेर, जनमतलाई ध्वस्त पार्ने काम, नेपाली जनतामाथि त्यहाँभन्दा ठुलो कुठाराघात कसैले गरेकै छैन अहिलेसम्म। त्यति ठुलो कुठाराघात उहाँले गर्नु जनमतमाथि। अब उहाँलाई जनता समक्ष गएर मत माग्ने त कुनै अधिकारै छैन, नैतिक अधिकारबाट उहाँ वञ्चित चुप भइसक्नु भएको छ। त्यस्तो खालको काम उहाँले गर्नु हो। त्यसो हुनाले जे उपलब्धिहरू थिए ती सबै उपलब्धिहरू गुम्दै गए। हामीले एकीकृत पार्टी बनायौँ, त्यो एकीकृत पार्टीलाई पनि ध्वस्त पारिदिनुभयो उहाँले। अनि त्यति मात्र होइन, नेकपा एमाले एउटा एकीकृत पार्टीको रूपमा हामीले नौ महाधिवेशनसम्म आउँदाखेरि सही कार्यदिशा नीति सिद्धान्त लिएर अगाडि बढेका थियौँ हामी। त्यो कुरालाई एउटा पनि लागू गर्नु भएन उहाँले। सरकारमा गएपछि त उहाँले कसका नीति लागू गर्नुभयो गर्नुभयो, नेकपा एमालेका कुनै नेतालाई थाहा छैन कसका नीति लागू गरेको, कुन देशका हुन् कि उहाँका आफ्नै व्यक्तिगत हुन् कि कुनै गुटका हुन् कि, हामी कसैलाई थाहा पत्तै भएन। त्यस्तो खालको चाहिँ नि पार्टीबाट अलग थलग पार्टीका नीति सिद्धान्त कुनै पनि कुरालाई अस्वीकार गरेर पार्टीको निर्वाचन घोषणा पत्रमा जुन जुन प्रतिबद्धता हामीले गरेका थियौँ ती सारा प्रतिबद्धतालाई कुल्चेर वा अर्कै दिशामा जानुभयो। नितान्त त्यो दलाल पुँजीवादीहरूको घेराभित्र चक्करभित्र चक्कर काट्ने बाहेक उहाँको केही पनि काम भएन। त्यसले गर्दाखेरि हाम्रो देशमा सबभन्दा असफल नेताको रूपमा उहाँ देखा पर्नु हो। अनि यही कारणले अलिकति समस्या खडा भए।
जस्तो 62-63
आन्दोलन गर्नु पर्यो, पाँच पार्टीको गठबन्धन तयार गर्नु पर्यो, सर्वोच्चमा मुद्दा लड्नु पर्यो, सर्वोच्चले चाहिँ पुनस्थापित गर्नु पर्यो, पोलिटिकल क्षेत्रबाट हल गर्नुपर्ने कुरालाई सर्वोच्च अदालतले हल गर्नु पर्यो। पोलिटिकल क्षेत्र भनेको त हाम्रो संसद हो। संसदमा बसेर नेपालका कुनै पनि राजनीतिक समस्यालाई हल गर्न नसक्ने कुरा छैन। तर सुन्दै नसुनेपछि के गर्ने? संसदलाई नै विघटन गर्ने, निमोठ्ने, त्यसलाई बहसको थलै नबनाउने, अनि सत्ताबाट चित भएपछि पनि फेरि संसद चल्नै नदिने। हेर्नुहोस् त कस्ता कस्ता पाण्डव मृत्युहरू अहिले नेकपा एमालेको नाममा संसदमा भए, मान्छेका चाहिँ काँधमा चढेर कहाँ कहाँ उफ्रिन खोज्ने, अनि म टाउकोमा खान्छु भन्ने यस्ता यस्ता अभिव्यक्तिहरू समेत हामीले सुन्यौँ। अब यो त यहाँभन्दा लज्जास्पद कुरा, यहाँभन्दा अपमानित कुरा अरू केही पनि हुन सक्दैन। नेकपा एमालेको नाममा यी सब कामहरू भएका छन्। नेकपा एमाले भनेको कम्युनिस्ट पार्टी हो भने कम्युनिस्ट पार्टीबाट यस्तो आशा गर्न सकिन्छ? कहिले कुनै किमार छ भने आशा गर्न सकिँदैन। कम्युनिस्ट पार्टी त्यस्तो होइन, हामीले बनाएको नेकपा एमाले त्यस्तो होइन, नेकपा एमालेका ती मूल्य मान्यता त्यस्तो होइन। त्यस कारणले ती मूल्य मान्यतालाई बचाउनुको लागि आज हामीले नेकपा एकीकृत समाजवादी निर्माण गरेका छौँ र यी सम्पूर्ण विरासत, त्यो असल परम्पराहरूको विरासतमा लिएर यो पार्टी अहिले अगाडि बढ्दैछ।
जस्तो पूर्व प्रधानमन्त्रीज्यू यहाँले भन्नुभयो यहाँको राजनीतिक दृष्टिकोण पार्टी गठन गर्नुपर्ने बाध्यता र पछिल्लो राजनीतिक घटनाक्रममाथि यहाँले भन्नुभयो जस्तो सामान्यतया 62-63 को आन्दोलनपछि जनतामा जुन उत्साह थियो उत्साहको मात्रा घट्दै मान्छेमा निराशा बढ्दै केही होइन रहेछ यो नेतृत्वले यो परिवर्तनकारी शक्तिले पनि जनताको जीवन स्तर उठाउन केही दिएन भन्ने निराशाको स्वर त बढेकै छ नि त्यो निराशाको स्वर बढ्दा त्यसको हिस्सा त अलिकति नेकपा एकीकृत समाजवादीको भागमा नि पर्छ होला नि त्यसलाई चाहिँ कसरी चिर्नुहुन्छ
अहिले हाम्रो भागमा पनि अलिकति पर्छ त्यो के पर्छ भने अब 62-63 जनक्रान्ति सम्पन्न भयो त्यो सम्पन्न भएको बेलामा केपी ओली प्रवृत्ति चाहिँ सुतेर बस्ने अनि यो आन्दोलन अब राजतन्त्रका विरुद्ध गर्ने आन्दोलनलाई यो त गोरु गाडामा चढेर वासिङटन पुग्ने यात्रा जस्तो हो भनेर एउटा खिल्ली उडाउने यस्ता मान्छेहरूलाई हामीले के गर्यौँ भने जनक्रान्ति पछिको सरकारमा उप प्रधानमन्त्री अनि त्यस पछाडि नेकपा एमालेको नेता बनाएर हामीले पठायौँ है अथवा हाम्रो पार्टीले त्यति बेलाबाट पठायो अनि अब स्वाभाविक रूपले जनआकाङ्क्षाको अपमान त भयो त्यस्तै त्यस्तै हुँदै हुँदै अगाडि बढ्दै जाने सिलसिलामा नेकपा एमालेको नेतृत्व त्यस्तो ढङ्गको पार्टीको व्यक्तिको हातमा पर्यो त्यसले गर्दाखेरि बिग्रियो यदि नेकपा एमाले ठिक ढङ्गको हामीले पार्टीको 9 राष्ट्रिय महाधिवेशनमा पारित गरेका कार्यदिशा नीति र सिद्धान्त अनुरूप मात्रै अगाडि बढेको थियो भने यो सारा निराशा केपी नै आउने थिएन र देश चाहिँ एउटा अग्रगामी दिशातर्फ निकै अगाडि बढिसकेका हुन्थ्यो हेर्नुहोस् अहिले
जस्तो यहाँहरूले दुःख गरेर बनाउनु भएको पार्टी
हामीले चाहिँ त्यस्ता मान्छेलाई त्यो नेतृत्वमा पुग्ने कुरालाई रोक्न सकेनौँ हो यो रोक्न नसक्ने कुरा चाहिँ हाम्रो पनि कमजोरी हो
झलनाथ खनालज्यू के रहेछ सत्ता भन्ने चिजमा त्यस्तो तपाईँहरू त्यस्तो लामो सङ्घर्ष गरेर आउनुभयो कोअर्डिनेसन कमिटी बनाएदेखि माले हुँदै एमाले हुँदै नेकपा बन्ने बेलासम्मको त्यो राजनीतिक श्रृङ्खलामा यहाँहरूको ठूलो योगदान छ तपाईँ आफै पनि मदन भण्डारी भन्दा पहिल्यै नेकपा मालेको महासचिव भइसक्नु भएको नेता तपाईँहरू दुःख सुखसँगै गर्दै भूमिगत बस्दै आउनुभयो त्यत्रो लामो जिन्दगी सहयात्रा गरेको नेताको बीच सत्तामा आइपुगेपछि त झगडै पर्ने रहेछ त्यो सत्ता भन्ने चिज चाहिँ के रहेछ आखिर
होइन हामी जो लामो समयदेखि तपाईँले भने जस्तै सहकार्य गरेर अगाडि बढेर आयौँ नि हाम्रो बिचमा अहिले पनि आत्मीयता छ घनिष्ठता छ उनीहरूको बिचमा केही छैन तर हाम्रो केपी ओली चाहिँ उहाँ 14 वर्ष जेल बस्नुभयो जेलमा हुनुहुन्थ्यो हामीसँग त्यस्तो घनिष्ठता त केही भएन यद्यपि उहाँसँग मेरो आफ्नै परिचय भन्ने हो भने 26 सालदेखि हो तर चाहिँ नि अब उहाँका सबै कुराहरू हामीलाई बुझ्न पनि अलिक गाह्रो हो पछि हामीले नै राजबन्दीहरूको रिहाईको बारेमा ठुलो आन्दोलन गर्यौँ नेकपा माले गर्यो नेकपा माले नै गरेकै सिलसिलामा ठुल्ठुलो आन्दोलन भएपछि सरकारले दबाब पुगेर उहाँहरूलाई छोड्यो 44 सालमा उहाँ छुट्नुभयो छुटेपछि हामीले पार्टी केन्द्रीय कमिटीमै ल्यायौँ तर त्यसको केही समय पछाडिदेखि उहाँले पार्टीभित्रै गुटबन्दी सुरु गर्नुभयो त्यो गुटबन्दीको उहाँको चाहिँ एउटा क्यारेक्टर रहेछ अनि गुटबन्दी बनाउनु आफ्नो गुट खडा गर्ने यसम्यानहरू खडा गर्ने अलग ढङ्गको चाहिँ अनुशासन कायम गर्ने ब्लक बनाउने आदि भयो उहाँलाई अर्को न्यु के हो भने मदन भण्डारीको निधन पछाडि चाहिँ नि के अरे मदन भण्डारी फाउन्डेसन बनाउनु हो त्यो फाउन्डेसनलाई उहाँले आफ्नो गुट विस्तारको एउटा प्लेटफर्म बनाउनु हो देशव्यापी रूपमा हरेक जिल्लामा तल वार्डसम्म चाहिँ मदन भण्डारी फाउन्डेसनका इकाइ नाम चाहिँ यसको सम्मानित नाम तर काम चाहिँ गुटबन्दी हो त्यो गरेर पार्टीलाई भित्रभित्रैबाट एउटा अनुशासनहीन पार्टी अराजक पार्टी एउटा चाहिँ गुटलाई खेलाउने पार्टीको रूपमा चाहिँ उहाँले रूपान्तरण गर्न थाल्नुभयो त्यही गुटलाई विभिन्न ढङ्गले देशी विदेशी साधन स्रोत आदिलाई प्रयोग गर्दै कतिपय मान्छेहरू अब यस्तो खालको सोसाइटीका मान्छेहरू सानातिना लोभ लालच एउटा चाहिँ पद आदिमा पनि फस्छन् हेर्नुहोस् त्यो फसाउने कामहरू गर्दै गर्दै उहाँले आफ्नो गुट विस्तार गर्नुभयो 9 महाधिवेशनमा आउँदा उहाँले कब्जा गर्नुभयो हेर्नुहोस् नेतृत्व बहुमत ल्याउनुभयो बहुमत ल्याए पनि हामीलाई केही थिएन, कमिटी प्रणाली चलाएको भए केही आपत्ति हुने थिएन, कमिटीले गरेका निर्णय मानेको भए केही आपत्ति हुने थिएन, चार वर्ष पाँच वर्ष पछाडि त उहाँ गइहाल्नुहुन्थ्यो, अर्को महाधिवेशन हुन्थ्यो, तर चाहिँ उहाँले कमिटीका बैठक नराखे, बैठकले गरेका निर्णय नमान्ने, पार्टीले गरेका निर्णय नमान्ने, महाधिवेशनले गरेका निर्णय नमान्ने, यस्तो खालको कुरा भएपछि अनि पार्टीमा गम्भीर समस्याहरू उत्पन्न भए, यी गम्भीर समस्याहरू उत्पन्न हुँदै जाँदाखेरि अब पार्टीले अगाडि बढाउन नसकिने खालको स्थिति बनेर, अब कहिले एमसिसीको पछाडि लागेका छन् अमेरिकन इन्ट्रेस्टमा, अब त्यस्ता खालका घातक सम्झौताहरू छन्, ती सम्झौताका कतिपय बुदाहरू हेर्नुहोस्, डरलाग्दा बुदाहरू छन्, अत्यन्त डरलाग्दा, अब केही मान्छेहरू पुरै आँखा सिम्लेर आँखामा पट्टी बाँधेर अमेरिकाको यो चाहिँ उपहार हो, अत्यन्त महत्त्वपूर्ण उपहार हो भनेर प्रशंसामा केही मान्छेहरू लागेका छन्, त्यो बेग्लै कुरा होला, तर म त एउटा स्वाभिमानी मान्छे हुँ, यो देशको माया गर्ने मान्छे हुँ, र कुनै पनि सार्वभौम सत्ता र स्वतन्त्रताको पक्षमा भएको व्यक्तिले त्यो सम्झौताका सबै कुराहरू अध्ययन गर्यो भने त्यसलाई कसैले पनि समर्थन गर्न सक्दैन, कुनै पनि देशभक्तले समर्थन गर्न सक्दैन। हामी यसको अर्थ अमेरिकाको सहयोग लिनु हुँदैन भन्ने त होइन, लिँदै आएकै छौँ हामीले उहिलेदेखि, अब पनि लिन्छौँ, तर अपमानजनक कुराहरूमा हामी कोही पनि फस्न चाहँदैनौँ भन्ने कुरामा, धेरै यस्ता यस्ता कुराहरूमा उहाँ पछि लाग्नु। त्यस पछाडि अब एउटा अर्को छिमेकी देशका गुप्तचरका प्रमुखसँग चाहिँ बसेर त्यो पनि राति बडा अस्वाभाविक रूपले दुई तिन घन्टा वार्ता गर्नु, के वार्ता भयो सारा देशलाई केही पनि थाहा छैन, न पार्टीलाई थाहा छ न पार्टीलाई उहाँले रिपोर्टिङ गर्नुभयो यस्तो यस्तो कुरा भयो भनेर, आजसम्म पनि गरेका छैन। यस्ता गुप्त वार्ताहरू गर्ने प्रवृत्ति जो देखा पर्यो त्यसले गर्दाखेरि यो चाहिँ पार्टीको निम्ति घातक हुने हो।
म अन्त्यमा छु, मसँग अलिक कम समय मात्रै बाँकी छ। यी सब राजनीतिक आरोह अवरोहका कुरा हुँदा हुँदै पनि फेरि पनि जनताको जीवनस्तर उठाउनु छ, आर्थिक रूपान्तरण गर्नु छ र समृद्ध बनाउनु छ। अब फेरि म शुरूकै प्रश्नमा आएर समापन गर्न चाहन्छु। नेकपा एकीकृत समाजवादीले अब यो आर्थिक रूपान्तरण गर्न, जनतामा आशा जगाउन र मुलुकलाई समृद्ध बनाउन अब गर्छ चाहिँ के?
अब हामीले समाजवादी कार्यक्रमलाई अगाडि सार्छौँ र हाम्रो देशमा जस्तो कृषिलाई हामीले आधुनिकीकरण गर्ने, यान्त्रिकीकरण गर्ने, सामूहिकीकरण गर्ने आदि प्रोसेसलाई हामी अगाडि बढाउँछौँ र एउटा नयाँ कृषि समाजवादी कृषिको रूपमा हामीले विकास गर्नुपर्छ र कृषिमाथि आधारित उद्योग धन्दाहरू हामीले विकास गर्नुपर्छ र मुलुकलाई औद्योगिकरणको दिशातर्फ लानुपर्छ। उद्योगहरू स्थापना गर्दाखेरि पनि राजकीय क्षेत्रलाई बलियो बनाउने अनि त्यस पछाडि सहकारीलाई पनि बलियो बनाउने, निजी क्षेत्रलाई पनि अगाडि बढाउने, यी कामहरू गरेर अर्थतन्त्रमा यी तिनटै क्षेत्रहरूलाई संयोजन गरेर अगाडि बढाउनुपर्छ अहिलेको अवस्थामा र त्यसरी अर्थतन्त्रलाई राम्रो विकास गर्दै जाने। त्यस्तै शिक्षा र स्वास्थ्यमा, शिक्षा र स्वास्थ्य बिस्तारी हामीले निशुल्क बनाउँदै लानुपर्ने हुन्छ र अहिले नै सबै निशुल्क गर्न पक्कै पनि सकिँदैन, तर चाहिँ त्यसको लागि कसरी हामीले चाहिँ नि अब जस्तो अब शिक्षालाई हामीले 10 क्लाससम्म अनिवार्य निशुल्क गर्दै जाने अनि क्रमशः अब युनिभर्सिटीतिर पनि अगाडि बढ्ने यो नीति हामीले लिएर जानुपर्ला। त्यसै गरेर हामीले चाहिँ नि अब स्वास्थ्य क्षेत्रमा पनि आम जनतालाई, खास गरिकन तल्लो वर्गका जनतालाई वर्गीय स्थिति हेरिकन उनीहरूलाई चाहिँ स्वास्थ्य सेवा बढी निशुल्क बनाउँदै लाने खालको नीति लिएर जानुपर्ला। अब अरू हाम्रा साधन स्रोतहरूको विकासमा र पूर्वाधारहरूको विकासमा नयाँ ढङ्गले एउटा अलि रिभोल्युसनरी गतिले नै जानुपर्ने आवश्यकता छ। अहिलेसम्म पनि सबै पालिकाहरूमा हाम्रा बाटो पुगेका छैनन्, सबै पालिका वार्डसम्म हाम्रा पिच सडकहरू पुर्याउने गरिकन हामीले जानुपर्ने आवश्यकता छ। त्यस्तै पूर्व पश्चिम राजमार्गहरू विभिन्न एउटा नेटवर्क हामीले बनाउनुपर्ने आवश्यकता छ। यता पहाडी र हिमाली क्षेत्रमा पनि त्यो ढङ्गले विकास गर्नुपर्ने आवश्यकता छ। नेपाल र चिनका बिचमा हामीले चाहिँ धेरै नाकाहरू खोल्नुपर्ने आवश्यकता छ। त्यसो गर्दा मात्रै हामीले उत्तरी पहाडी क्षेत्रको विकासलाई अगाडि बढाएर लिएर जान सक्छौँ। हामीले खालि तराईतिर खुलासा भयो तर हाम्रो तराई समेत पनि विकसित हुन सकेन.
हजुर, मैले आजलाई समय यति उपलब्ध गराउन सके यस्तो मिठो संवाद हुँदाहुँदै अब 7 बजे समाचार आई केही सूचना विज्ञापनहरूको समय बाँकी छ. पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता जलनाथ खनालज्यू, यहाँलाई धेरै धेरै धन्यवाद.
तपाईँले अलिकति समय दिनुभयो मलाई, त्यसको लागि धेरै धेरै धन्यवाद. धेरै नेपाललाई पनि धन्यवाद.
हस्, झलनाथ खनालज्यूसँगको यिनै संवादका साथ आजको कार्यक्रम मन्त्र संवाद यहीँ सकिन्छ. सहकर्मी शंकर भण्डारी र म नवराज लम्साल विदा माग्छौ. सुन्दै गर्नुहोस् रेडियो नेपाल. नमस्कार.